आगे देखिए सबक भाई, वलम यक्तफी फी हादा शर्त बिल मिसाल लि अल्ला युतवहम इश्तिरातु इजाफतिहा बिकौनिहा इलल काफ व इन्नमा जुइला इराबु हादिहिल अस्माई बिल हुरूफ लि अन्नहुम लम्मा जअलु इराबल मुसन्ना व जमअल मुज़क्कर सालिम बिल हुरूफ أرادوا أن يجعلوا إعراب بعض الآحاد أيضا كذلك لئلا يكون بينهما وبين الآحاد وحشة ومنافرة تامة. گزشتہ سبق میں اعراب کے اعتبار سے معرب کی جو چھٹی قسم ہے یعنی اسماء ستہ مکبرہ اس کے بارے میں ہم نے پڑھنا شروع کیا تھا اور میں نے آپ کو بتلایا تھا کہ اسماء ستہ جو ہیں یہ ان کا اعراب واو الف اور یا کے ساتھ آتا ہے لیکن مطلقاً نہیں بلکہ تین شرطیں ہیں پہلی شرط یہ کہ یہ مکبر ہونے چاہیے دوسری شرط یہ کہ یہ موحد یعنی مفرد ہونے چاہیے اور تیسری شرط یہ کہ یا متکلم کے علاوہ کی طرف ان کو مضاف ہونا چاہیے تو جب یہ تینوں شرطیں پوری ہوں یہ مکبر بھی ہوں یعنی ان کی تصغیر نہ ہو مفرد ہوں یعنی ان کی تثنیہ اور جمع نہ ہو اور یہ مضاف ہوں علاوہ یا متکلم کی طرف تو ان کا رفع واو کے ساتھ نصب الف کے ساتھ اور جر یا کے ساتھ آتا ہے بھائی اور صاحب جامی نے ہر ایک کی تفصیل بھی آپ کو بتلائی تھی کہ اخو کا ابو کا اور اسی طرح ہنو کا اور فو کا ان سب کے اندر کاف جو آخر میں مضافلہ ہے اس پر فتحہ بھی پڑھ سکتے ہیں اور کسرہ بھی یعنی ان کی اضافت مذکر کی طرف بھی صحیح ہے اور مؤنث کی طرف بھی صحیح ہے جبکہ حمو کی اس میں کاف کے کسرہ کے ساتھ اس کو پڑھنا پڑے گا کیونکہ ہم جو ہے وہ خاوند کی طرف سے جو عورت کا قریبی ہے اس کو ہم کہتے ہیں یعنی خاوند کا باپ ہے یعنی سسر یا اس کا بھائی وغیرہ بھائی تو یہ عورت کے ہم ہیں بھائی ہم اور یہ عورت کے ہم ہیں تو ہمو کی یوں کہیں گے ہمو کا نہیں کہیں گے لیکن میں نے بتلایا تھا کہ اگر دوسرا قول لیا جائے دوسرا قول یہ ہے کہ خاوند کی طرف سے جو بیوی کے رشتہ دار ہیں وہ بیوی کے ہم اور بیوی کی طرف سے جو خاوند کے رشتہ دار بن گئے یعنی بیوی کا باپ بھائی وغیرہ وہ خاوند کے ہم بن گئے تو اس صورت میں تو پھر ہم خاوند کے لیے بھی ہیں اور بیوی کے لیے بھی ہیں تو پھر ہمو کا پڑھنا بھی صحیح اور ہمو کی پڑھنا بھی صحیح ہے بھائی اس کے بعد ہنوکا کے بارے میں صاحب جامی نے آپ کو بتلایا تھا کہ ہن جو ہے عربی زبان میں ہر اس چیز کو کہتے ہیں کہ جس کا ذکر عیب سمجھا جاتا ہو جس کا ذکر ناپسندیدہ ہو چاہے وہ عورت غلیظہ ہو چاہے صفات ذمیمہ ہو اور چاہے افعال قبیحہ تو جو بھی ایسی چیز جس کا ذکر عیب سمجھا جاتا ہے سخت ناپسند کیا جاتا ہے اس کو ہن کہتے ہیں بھائی ہن کہتے ہیں اور یہ چاروں جو ہیں یہ اخو کا ابو کا ہمو کی اور ہنو کا یہ سارے منقوصات واوی ہیں یعنی ناقص ہیں ان سب کے آخر میں واو تھا بھائی یعنی ان کا آخری حرف حذف ہوا ہے اور اس کا پتہ ان کی تثنیہ سے چلتا ہے کیونکہ اخ ان کی تثنیہ آتی ہے اخوانی اب ان کی تثنیہ آتی ہے ابوانی ہمن کی تثنیہ آتی ہے ہموانی اور ہنن کی تثنیہ آتی ہے ہنوانی تو ان کی تثنیہ دلیل ہے اس بات کی کہ یہ ناقص واوی ہیں دیکھو ابن اس میں تو حمزہ اور با ہے واو تو نہیں ہے لیکن جب تثنیہ بنا رہے ہیں تو واو بھی آ گیا ابوانی اخن کے آخر میں تو خا ہے لیکن جب تثنیہ بنا رہے ہیں تو اخوانی واو آ گیا اسی طرح ہمن کے آخر میں تو میم ہے لیکن جب تثنیہ بنا رہے ہیں ہموانی تو وہاں واو آ گیا اور اسی طرح ہنن کے آخر میں نون ہے لیکن جب تثنیہ بنا رہے ہیں تو ہنوانی دیکھو واو آ گیا معلوم ہوا ان سب کے آخر میں واو تھا تو یہ سب ناقص واوی ہیں بھائی اور فوکا کے بارے میں نے آپ کو بتلایا فوکا اس کا معنی ہے آپ کا منہ بھائی یہ وہی فم لفظ ہے فم تو یہ فم اصل میں کیا تھا فو ہن تھا بھائی فا وو اور ہا तो ये फालुन वजन पर था, ये अजवफ है, दरमियान में वाव है और आखिर में हा है। फिर इस हा को खिलाफुल कियास हजफ कर लिया गया, तो अब जो है वाव आखिरी हर्फ बन गया। अब जब इस वाव पर एराब आएगा तो वाव मुतहर्रिक हो जाएगा, और जब मुतहर्रिक होगा तो फिर ये वाव मुतहर्रिक माकबल फा पर फतहा है, तो इसको किससे बदलना पड़ेगा? अलिफ से। और जब अलिफ से बदलेगा तो फिर अलिफ भी साकिन, आगे तनवीन वाला नून भी साकिन, फान बन जाएगा। फान अलिफ भी साकिन, तनवीन का नून भी साकिन, तो इज्तिमाई साकिन आला गैर हद ही आया, तो अलिफ गिर जाएगा तो फन रह जाएगा, यानी सिर्फ फा रह जाएगी, सिर्फ फा एक हर्फ रह जाएगा। तो लिहाजा इसका इलाज पहले से ही यह कर लिया गया कि वो जो वाव था उसको मीम से बदल दिया गया, क्योंकि वाव भी शफवी है, सिर्फ होंठों की हरकत से अदा होता है, जुबान का इसकी अदायगी में दखल नहीं। और मीम भी शफवी है, होंठों की अदायगी से अदा होता है, जुबान का इसकी अदायगी में दखल नहीं है। तो लिहाजा वाव को मीम से बदल दिया गया तो फमुन हुआ। और फिर जब इजाफत करते हैं तो वो वाव वापस ले आते हैं, फू का। बात समझ में आ गई? क्योंकि आखिर में अब वो मुजाफिले आ गया, अब वो वाव पर तनवीन नहीं आएगी, और तनवीन की वजह से उसके गिरने का एहतमाल नहीं। और याद रखना, ये वाव को वापस लाना जरूरी नहीं है इजाफत के वक्त, कभी उसी मीम को बरकरार रखते हैं और कभी वापस वाव को ले आते हैं। बात समझ में आ गई? तो दोनों तरह सही है, वाव के साथ भी फू का कहना भी सही और फमू का यूं मीम के साथ कहना भी सही है भाई। अच्छा, इसके बाद बतलाया कि जू माल, इसमें जू की इजाफत माल की तरफ की, जमीर की तरफ नहीं की, अगरचे बाकी तमाम जो हैं उनकी इजाफत जमीर की तरफ की है, लेकिन जू की इजाफत जमीर की तरफ नहीं की। वजह इसकी यह कि यह जो जू है इसको वजा किया गया है कि यह मुजाफ होता है इसमें जिन्स की तरफ, और उस इसमें जिन्स को यह माकबल की सिफत मौसूफ के लिए सिफत बनाता है। मसलन माल है या इलम है या फजल है, इसको मैं किसी की सिफत बनाना चाहता हूं, तो रजुलुन फजलुन ये कहना भी सही नहीं, रजुलुन मालुन ये कहना भी सही नहीं। तो फिर जू का सहारा लिया जाता है, जू की मदद ली जाती है, और जू को उस इसमें जिन्स की तरह मुजाफ कर देते हैं, और फिर ये उस मौसूफ के लिए सिफत बन जाता है। तो रजुलुन जू मालिन, माल वाला आदमी। देखो अब तर्जमा बेहतरीन हो गया। तो इनका एराब जो है वाव अलिफ और या के साथ आता है, हालत रफी में वाव के साथ, हालत नस्बी में अलिफ के साथ, और हालत जरी में या के साथ। और फिर साहिब जामी ने आपको बतलाया कि इनका ये एराब मुतलकन नहीं आएगा, यानी जहां भी अस्माए सित्ता आ जाए तो इनका यही एराब आप पर जारी करें, नहीं नहीं, बल्कि इसके अंदर तीन शर्तों का लिहाज रखना पड़ेगा। कि पहली शर्त क्या कि ये मुकब्बर होने चाहिए, और दूसरी शर्त यह कि मुफरद होने चाहिए, और तीसरी शर्त यह कि या मुतकल्लिम के अलावा की तरफ मुजाफ होने चाहिए। और मुकब्बर किसे कहते हैं? मैंने आपको बतलाया था कि आम इसम जो है उसको मुकब्बर कहते हैं। किताबुन ये क्या है? मुकब्बर। कलमुन ये क्या है? मुकब्बर। तो इसी तरह हर आम इसम जो भी है इसको इसमें मुकब्बर कहते हैं। फिर इसकी तस्गीर बनाई जाती है उमूमन फुएल वजन पर, तो वो तस्गीर है वो उसको इसमें मुसग्गर कहते हैं। तो किताब की तस्गीर क्या आएगी? कुतैबुन। रजुलुन की तस्गीर क्या आएगी? रुजैलुन। तो ये उमूमन छोटे होने का माना अदा करती है, और भी इसके मकासिद होते हैं तो, लेकिन आम तौर पर छोटा होने का माना अदा करती है। तो एक शर्त यह कि यह मुकब्बर होने चाहिए, इनकी तस्गीर नहीं, क्योंकि अगर इसकी तस्गीर हुई तो तस्गीर जो है, जैसे मसलन अखुन की तस्गीर क्या है? उखयुन। या मुशद्दद आखिर में आ गई, और मैंने बताया था जिस इसम के आखिर में या मुशद्दद या वावे मुशद्दद आ जाए वो दर असल कायम मकाम सही है। क्या है? कायम मकाम सही है, और कायम मकाम सही जारी मजराए सही, उसका एराब तो हरकत के साथ होता है, वो अलिफ या के साथ नहीं होता। जा अनी उखयन, रअयतु उखयन, मररतु भी उखयन, तो मुकब्बर होने चाहिए। और नीज मुफरद होने चाहिए, मुअहद होने चाहिए, تسنیہ اور جامع نہ ہوں، کیونکہ اگر ان کی تسنیہ آ گئی تو پھر تسنیہ والا اعراب آ جائے گا، اور اگر ان کی جمع آ گئی تو پھر جمع والا اعراب آئے گا. اور تیسری شرط یہ تھی کہ یہ یا متکلم کے علاوہ کی طرف مضاف ہوں بھائی. اور یہ جو تیسری شرط ہے اس کو صاحب کافیہ نے بھی ذکر کیا، مضافتاً الی غیری یا المتکلم. تو سوال پیدا ہوا کہ پہلی دو شرطوں کو کیوں نہیں ذکر کیا، موحدتاً مکبرتاً وہ بھی ذکر کرنا چاہیے تھا. تو صاحب جامی نے آپ کو جواب دیا کہ اس میں پہلی دو شرطوں کے سلسلے میں مثالوں پر ہی اکتفا کر لیا، وہ جو اخو کا، ابو کا، حمو کی، ہنو کا، فو کا اور زومال مثالیں دیں انہی پر اکتفا کر لیا. انہی مثالوں سے سمجھ میں آ رہا ہے کہ یہ سب مکبر ہونے چاہیے کیونکہ سارے مکبر ہیں بھائی، اور نیز یہ مفرد ہونے چاہیے، دیکھو یہ سارے کیا ہیں، مفرد ہیں. تو مثالوں سے ہی سمجھ میں آ رہا تھا ان کا مکبر اور موحد ہونا، تو اس کو ذکر نہیں کیا. اور اضافت کے اندر تفصیل تھی، اضافت کے اندر تفصیل تھی، اس لیے اس کو علیحدہ باقاعدہ ذکر کیا بھائی. تو تینوں شرطیں پوری ہوں گی تو پھر اس کا یہ اعراب ہے، رفع واو کے ساتھ، نصب الف کے ساتھ، اور جر یا کے ساتھ. ان میں سے کوئی ایک شرط بھی ختم ہوئی تو اعراب کی قسم ہی بدل جائے گی. مثلا اضافت ختم کر دو تو اعراب بالحرف آئے گا، جا انی اخن، رأیت اخن، مررت بی اخن، دیکھو واو الف یا نہیں آئے. اور اسی طرح اگر مفرد نہ ہوئے تو تسنیہ جمع والا اعراب آئے گا، اور اگر مصغر ہوا تو پھر وہ جاری مجرا صحیح والا اعراب آ جائے گا. تفصیل سمجھ میں آ گئی. اب آئیے آج کے سبق پر بھائی، دیکھیے بھائی کہتے ہیں ولم یکتفی فی ہاد الشرط بالمثال اللہ یتوہم اشتراط اضافتہا بکونہا الی الکاف. بھائی دیکھیے کل تین شرطیں ہیں، مکبرتن اور دوسری شرط موحدتن اور تیسری شرط مضافتن الی غیری یا المتکلم. تو سوال پیدا ہوا کہ پہلی دو کا متن میں ذکر نہیں کیا، اور جواب بھی گزر گیا کیوں نہیں ذکر کیا، کیونکہ مثالوں پر اکتفا کیا. تو سوال پیدا ہوا پھر یہ تیسری کے لیے مثالوں پر کیوں نہیں اکتفا کیا، اس میں بھی مثالوں پر اکتفا کر لیتے، مثالوں سے پتا چل رہا ہے کہ یہ کیا ہونے چاہیے، مضاف ہونے چاہیے. کہتے ہیں بھائی مثالوں کے اندر ان میں سے اکثر کی اضافت کاف ضمیر کی طرف ہے، اگر اس میں بھی مثالوں پر اکتفا کر لیتے تو پڑھنے والے کے ذہن میں یہ وہم پیدا ہوتا کہ ان کو جب کاف ضمیر کی طرف مضاف کریں تب ان کا اعراب الف واو اور یا کے ساتھ ہے، کسی اور مضافلے کی طرف ان کی اضافت کریں پھر ان کا یہ اعراب نہیں ہے. تو وہاں تفصیل کی ضرورت تھی، تو وضاحت کی ضرورت تھی، تو صاحب کافیہ نے باقاعدہ وضاحت کی کہ مضافتاً الی غیری یا المتکلمی، یا متکلم کے علاوہ جس چیز کی طرف بھی آپ اضافت کریں گے ان کی، باقی دو شرطیں بھی پوری ہوں اور یا ضمیر کے علاوہ کسی بھی چیز کی طرف مضاف ہوں گے تو پھر ان کا یہی اعراب ہے واو الف اور یا کے ساتھ. ہاں اگر یا کی طرف مضاف ہوں گے، کس کی طرف، یا کی طرف، تو پھر اس وقت تینوں حالتوں میں اعراب تقدیری ہوگا، جیسے غلامی کا اعراب تینوں حالتوں میں تقدیری تھا، جاءنی غلامی، رأیتو غلامی، مررتو بھی غلامی، دیکھو تینوں حالتوں میں اعراب تقدیری. تو اگر یا ضمیر کی طرف اضافت ہوگی تو ان کا اعراب بھی تینوں حالتوں میں تقدیری ہوگا، جاءنی ابی، رأیتو ابی، مررتو بھی ابی. بھائی یہ تینوں میں دیکھو اعراب تقدیری ہے لفظ اب کا. بھائی بات سمجھ میں آ گئی، مثال پر کیوں نہیں اکتفا کیا اضافت کے بارے میں، کیونکہ ورنہ وہم پڑتا کہ شاید کاف کی طرف اضافت کرنا ضروری ہے پھر ہی یہ واو الف یا کے ساتھ اعراب ہوگا، کسی اور کی طرف اضافت کریں گے تو واو الف یا کے ساتھ نہیں ہوگا. دیکھیے بھائی کہتے ہیں ولم یکتفی فی ہذا الشرط بالمثال، اور اس شرط میں مثال پر اکتفا نہیں کیا، لئلا یتوہم اشتراط اضافتہا، تاکہ کہیں وہم نہ ہو اشتراط اضافتہا، ہا ضمیر راجے ہے ان اسماء ستہ کو، اضافتہا کی ہا ضمیر کس کو راجے، اسماء ستہ کو، تاکہ لئلا یتوہم، تاکہ وہم نہ ہو اشتراط اضافتہا ان اسماء کی اضافت کی شرط لگانے سے، ان اسماء کے میں اضافت کی شرط لگانے سے یہ وہم نہ ہو، بکونہا الی الکافی، کہ وہ اضافت کاف کی طرف ہے، بکونہا کی ہا ضمیر راجع ہے اضافت کی طرف، اضافتی ہا کی ہا ضمیر کس کو راجع ہے؟ اسماء ستہ کو. اور بھی کونی ہا کی ہا ضمیر کس کو راجع ہے؟ اضافت کو. دیکھو ترجمہ پھر سنو. کہتے ہیں ولم یکتفی فی ہذا الشرط بالمثال, اور اس شرط میں مثال پر اکتفا نہیں فرمایا صاحب کافیہ نے, لئلا یتوہما, تاکہ کہیں وہم نہ کیا جائے, اشتراط اضافتی ہا, اس ان اسماء ستہ کی اضافت کی شرط لگانے سے, تاکہ ان اسماء ستہ کی اضافت کی شرط لگانے سے یہ وہم نہ کیا جائے, بکونہا الی الکافی, کہ یہ اضافت کاف کی طرف ہوگی, ہمیشہ کس کی طرف ہوگی؟ کاف کی طرف, تاکہ کہیں یہ وہم نہ کیا جائے, اس لیے اس کی تصریح کر دی بھائی متن کے اندر. وَإِنَّمَا جُعِلَ اِعْرَابُ هَذِهِ الْأَسْمَاءِ بِالْحُرُوفِ, یہاں سے صاحب جامی تین نقطے بیان فرمائیں گے بھائی, تین نقطے. پہلا نقطہ اس بارے میں ہے کہ ان کو یہ اعراب بالحروف کیوں دیا گیا. یہ تو مفرد ہیں بھائی, اسماء ستہ کیا ہیں؟ مفرد, اور مفرد کے اندر اصل اعراب بالحرکت ہوتا ہے, تو ان کو اعراب بالحرکت دینا چاہیے تھا, جیسے جا انی ابن, رأیت ابن, مررت بی ابن, پھر ان کو اعراب بالحرف کیوں دیا گیا؟ تو اصل تو اعراب کیا ہے؟ بالحرکت بھائی, مفرد کے اندر. تو ان کو اعراب بالحرکت دینا چاہیے تھا, ان کو اعراب بالحروف کیوں دیا گیا؟ دوسری بات یہ ذکر کریں گے کہ چلے اعراب بالحروف مفرد کو دینا ہی تھا, تو چھ کو ہی کیوں دیا گیا؟ چھ سے کیا کم یا زیادہ کو کیوں نہیں دیا گیا اعراب بالحروف؟ اور پھر تیسرا نقطہ یہ بیان فرمائیں گے کہ اگر چھ کو ہی اعراب الحروف دینا تھا تو انہی چھ کو کیوں دیا, کوئی اور چھ کیوں نہیں منتخب کیے بھائی, یہی چھ کیوں منتخب کیے, اخن ابن وغیرہ بھائی. بات سمجھ میں آ گئی؟ کتنے نقطے بیان فرمائیں گے؟ تین نقطے. پہلا نقطہ یہ کہ مفرد کے اندر تو اصل اعراب الحرکت ہے, تو یہ بھی مفرد ہے, تو ان کو بھی اعراب الحرکت دینا چاہیے تھا, تو پھر ان کو اعراب الحروف کیوں دیا؟ پھر دوسری بات یہ ذکر فرمائیں گے کہ پھر اعراب الحروف چھ کو ہی کیوں دیا گیا, کم یا زیادہ کو کیوں نہیں دیا گیا؟ اور تیسرا نقطہ یہ بیان فرمائیں گے کہ انہی چھ کو کیوں دیا گیا, کہ کوئی اور چھ اسم مفرد کیوں نہیں منتخب کیے گئے. بات سمجھ میں آ گئی؟ تو فرماتے ہیں, کہتے ہیں وَإِنَّمَا جُعِلَ اِعْرَابُ هَذِهِ الْأَسْمَاءِ بِالْحُرُوفِ. جی پہلے ادھر دیکھیے, وجہ سمجھ لیجئے کہ ان اسماء کو اعراب بالحروف کیوں دیا گیا. کہتے ہیں وجہ یہ کہ جب تثنیہ اور جمع جو ہیں, تثنیہ اور جمع مذکر سالم, جب تثنیہ اور جمع کو اعراب بالحروف دے دیا گیا, تثنیہ کا اعراب کیا؟ حالت رفعی میں رجلانی, جاءنی رجلانی, رأیت رجلینی, مررت بھی رجلینی, تو حالت رفعی میں الف کے ساتھ اور حالت نصبی جری میں یا کے ساتھ. اسی طرح جمع مذکر سالم ہے, جاءنی مسلمون, رأیت مسلمین, مررت بھی مسلمین, حالت رفعی میں واو کے ساتھ, نصبی اور جری میں یا کے ساتھ. تو کہتے ہیں یہ جو تثنیہ ہے اور جمع ہے, ان کو اعراب بالحروف دیا گیا. جب ان کو اعراب بالحروف دیا گیا تو کچھ مفرد کو بھی اعراب بالحروف دے دیا گیا, تاکہ ان میں کچھ مناسبت پیدا ہو جائے. اگر مفرد کو صرف اعراب بالحرکت دیتے اور ان تثنیہ اور جمع کو صرف اعراب بالحروف دیتے, پھر تو کوئی مناسبت معلوم نہ ہوتی. یوں معلوم ہوتا ان میں بالکل ایک دوسرے سے دوری ہے, جدائی ہے, ان کا آپس میں, ان میں آپس میں کوئی مناسبت ہی نہیں ہے. حالانکہ تثنیہ بھی تو مفرد سے بنتا ہے, جمع بھی تو مفرد سے بنتا ہے, تو مناسبت جب لفظوں کے اندر مناسبت تھی تو اعراب میں بھی کیا کیا, مناسبت پیدا کی کہ کچھ مفرد کو بھی وہی اعراب دے دیا جو تثنیہ اور جمع کو دیا تھا, اور تثنیہ اور جمع کو اعراب بالحروف دیا تھا تو کچھ مفرد کو بھی اعراب بالحروف دے دیا, تاکہ ان میں مناسبت پیدا ہو جائے. بات سمجھ میں آ گئی؟ دیکھیے بھائی, کہتے ہیں وَإِنَّمَا جُعِلَ اِعْرَابُ هَذِهِ الْأَسْمَاءِ بِالْحُرُوفِ, ان اسماء کا اعراب جو ہے حروف کے ساتھ قرار دیا گیا, لِأَنَّهُمْ لَمَّا جَعَلُوا اِعْرَابَ الْمُسَنَّى وَجَمْعِ الْمُذَكَّرِ السَّالِمِ بِالْحُرُوفِ, اس لیے کیونکہ جب نحویوں نے جَعَلُوا قرار دیا یا بنا دیا, جو بھی ترجمہ کر لیں, اس لیے کیونکہ جب نحویوں نے تثنیہ اور جمع مذکر سالم کے اعراب کو حروف کے ساتھ بنا دیا, ان دونوں کا اعراب حروف کے ساتھ بنا دیا تو ارادو تو نحویوں نے ارادہ کیا ان یجعلوا اعراب بعض الاحاد ایضا کذلک کہ بعض احاد جو ہیں یعنی بعض مفرد جو ہیں ان کا اعراب بھی اسی طرح بنا دیں یعنی حروف کے ساتھ بنا دیں تاکہ ان میں کیا آ جائے مناسبت تو انہوں نے ارادہ کیا کہ ان یجعلوا اعراب بعض الاحاد ایضا کذلک کہ وہ بعض مفرد کا اعراب بھی اسی طرح بنا دیں یعنی حروف کے ساتھ بنا دیں لئلا یکون بینہما وبین الاحاد وحشت ومنافرت تامت لئلا یکون بینہما تاکہ نہ ہو یہ دونوں کون سے کون دونوں تثنیہ اور جمع وبین الاحاد اور احاد یعنی مفرد جو ہیں تاکہ تثنیہ اور جمع اور مفرد کے درمیان نہ ہو وحشتن وحشت نہ ہو وہ منافرت تامہ اور منافرت تامہ نہ ہو وحشت کا معنی ہے عدم انسیت انسیت کا نہ ہونا آپس میں انس کا نہ ہونا یاد رکھو یہ جو انسان ہے انسان کو اس لیے انسان کہتے ہیں کہ انسان ایک دوسرے سے انس رکھتے ہیں ایک دوسرے سے مانوس ہوتے ہیں مل جل کر رہتے ہیں تو اس لیے انسان کو انسان کہتے ہیں کہ انسان مل جل کر رہتے ہیں اور چنانچہ آپ بھی دیکھتے ہیں اگر کسی شخص کو لمبے عرصے تک جدا اکیلا رہنا پڑ جائے تو وہ کتنی تکلیف میں پڑ جاتا ہے تو انسان ایک دوسرے کے ساتھ انس رکھتے ہیں اسی طرح حیوانات بھی ہیں بھائی حیوانات کچھ حیوانات وہ ہیں کہ جو انسانوں کے ساتھ مانوس ہیں انسانوں کے پاس رہتے ہیں جیسے گائے بیل بکری وغیرہ اونٹ ہے اور یہ مرغیاں وغیرہ یہ حیوانات دیکھو انسانوں کے پاس رہتے ہیں انسانوں سے مانوس ہوتے ہیں اور کچھ حیوانات وہ ہیں جو انسانوں سے مانوس نہیں ہوتے وہ جنگلوں میں رہتے ہیں بھائی جیسے ہرن ہے اسی طرح جنگلی گائے وغیرہ ہے اور درندے وغیرہ ہیں دیکھو یہ انسانوں سے مانوس نہیں ہوتے تو ان حیوانات کو وحشی کہا جاتا ہے وحشی یعنی یہ غیر مانوس ہیں مانوس نہیں ہیں تو وحشی کا کیا معنی جس میں انس نہ ہو جو مانوس نہ ہو تو یہاں وحشت کا لفظ آیا وحشت کا معنی ہے عدم انسیت انسیت کا نہ ہونا یعنی بیزاری ہونا دوری ہونا اور منافرت تامت منافرت کا معنی ہے باہم ایک دوسرے سے نفرت کرنا باب مفاعلہ ہے بھائی اور باہم ایک دوسرے سے نفرت کرنا تو کہتے ہیں جب تثنیہ اور جمع کا اعراب حروف کے ساتھ بنایا گیا تو کچھ مفرد کا اعراب بھی اسی طرح کر دیا یعنی ان کو بھی حروف والا اعراب دے دیا تاکہ مفرد اور یہ جو تثنیہ جمع ہے ان کے درمیان وحشت اور منافرت تامہ نہ ہو جائے بھائی کچھ مناسبت آ جائے بھائی بات سمجھ میں آ گئی تو کہتے ہیں لِئَلَّا يَكُونَ بَيْنَهُمَا وَبَيْنَ الْآحَادِ وَحْشَتٌ وَمُنَافَرَةٌ تَامَّةٌ تاکہ کہیں تثنیہ اور جمع اور مفرد کے درمیان وحشت یعنی عدم انسیت اور منافرت تامہ یعنی ایک دوسرے سے نفرت نہ ہو جائے وَإِنَّمَا اخْتَارُوا جی اب دوسرا نقطہ بیان کرنے لگے ہیں کہ چھ مفرد جو ہیں انہی کو اعراب بالحرف کیوں دیا گیا کم یا زیادہ کو کیوں نہیں دیا گیا تو اس کی وجہ بھی آپ کو بتلائیں گے کہ وجہ یہ کہ تین حالتیں ہیں تثنیہ کی اور تین حالتیں ہیں جمع کی یعنی رفع نصب جر تثنیہ پر بھی آتا ہے اور جمع پر بھی آتا ہے تو تین حالتیں تثنیہ کی ہو گئیں اور تین حالتیں جمع کی ہو گئیں تو کل چھ حالتیں ہوئیں اس لیے چھ اسموں کو یہ اعراب بالحرف دے دیا گیا ان میں بھی چھ حالتوں میں یہ اعراب بالحرف ہے نا تثنیہ میں تین حالتوں میں اور تین حالتیں جمع کی تو کل کتنی صورتوں میں اعراب بالحرف آ رہا ہے ان میں چھ حالتیں وہ بنتی ہیں تو چھ ہی مفرد لے لیے ان میں بھی اعراب بالحرف آ جائے گا تو یہ ان چھ کے برابر ہو گئے کہتے ہیں وَإِنَّمَا اخْتَارُوا أَسْمَاءً سِتَّةً اور چھ اسموں کو اختیار کیا لِأَنَّ اعراب كل من المسنى والمجموع ثلاثۃ اس لیے کیونکہ تثنیہ اور جمع میں سے ہر ایک کا اعراب تین ہے تین تین اعراب ہیں دونوں کے فجعلوا في مقابلتي كل اعراب اسما تو نحویوں نے بنا دیا ہر اعراب کے مقابلے میں ایک اسم ہر اعراب کے مقابلے میں ایک اسم کو مقرر کر دیا وَإِنَّمَا اخْتَارُوا اب تیسرا نقطہ بیان کرنے لگے ہیں कि छह इस्मों पर ये एराब लाए तो इन्हीं छह को क्यों पसंद किया, कोई और छह इस्म क्यों नहीं लेकर आए, यही अस्माए सित्ता मुकब्बरा क्यों लेकर आए, तो अब वजह बयान करेंगे। वजह देखो समझ लो, कहते हैं वजह यह कि इन अस्मा की ये जो छह इस्म हैं इनकी तस्निया और जमा के साथ मुनासिबत है। दो मुनासिबतें हैं इनकी तस्निया और जमा के साथ, कि जैसे तस्निया और जमा तअद्दुद की खबर देते हैं, तस्निया का माना कितने अफराद, दो अफराद, जमा का माना कम अज कम कितने अफराद, तीन, तो जैसे तस्निया और जमा तअद्दुद की खबर देते हैं इसी तरह ये जो छह इसम हैं ये भी तअद्दुद की खबर देते हैं, इनका माना भी तअद्दुद की खबर देता है। किस तरह, देखो अखुन, अख किसको कहेंगे, जिसका कोई और अख हो। अबुन, अब किसको कहेंगे, जिसका कोई बेटा या बेटी हो। इसी तरह हमुन, हमुन वो औरत का सुसर है, जब सुसर का जिक्र आया तो वो औरत की भी इसने खबर दे दी कि किसी औरत का क्या है, सुसर है, तो इसमें भी देखो तअद्दुद है। और इसी तरह फम, फम का माना मुंह, तो मुंह से इसमें भी तअद्दुद है कि कोई शख्स है जिसके जिसका मुंह है, तो इसने देखो साहिब फम की खबर दी। इसी तरह हन का माना शर्म का वगैरह, तो इसने साहिब हन की खबर दे दी, इसने तअद्दुद की खबर दे दी। और इसी तरह जू जो है, जू आगे मुजाफिले चाहता है, जिस यानी जू का माना साहिब यानी वाला, वाला रजुलुन जू मालिन, तो मालूम हुआ ऐसा आदमी जो माल वाला है, तो जू का माना क्या, वाला, तो किस चीज वाला है उसकी इसने खबर दे दी, यानी आगे कोई इसमें जिंस वगैरह है जो इसके साथ जुड़कर क्या बनेगा, सिफत बनेगा। बात समझ में आ गई, तो जू ने साहिब पर दलालत की और साथ ही वो चीज जिसको वो सिफत बना रहा है उस पर भी दलालत की। तो देखो ये सब भी तअद्दुद की खबर देते हैं, इनके मानी तअद्दुद की खबर देते हैं, उनमें तअद्दुद है। तो जैसे तस्निया और जमा के में तअद्दुद है, इनके माना भी तअद्दुद की खबर देते हैं। और दूसरी मुनासिबत यह है कि इनके आखिर में भी ऐसे हरूफ हैं जो एराब बनने की सलाहियत रखते हैं। अबुन, अखुन, ये जो जितने छह जिक्र किए अरबों से हमने किस तरह सुना है, इसी तरह सुना है, जानी अबू का, रई तो अबा का, मरर तो भी अबी का, तो देखो इनके आखिर में वाव अलिफ और या आ रहे हैं, और ये वाव अलिफ और या ये एराब बनने की सलाहियत रखते हैं। तो हमने अरबों से सुना है जब इन लफ्जों को वो तरकीब में लेकर आते हैं, ये सारी शर्तें पूरी होती हैं और तरकीब में लाते हैं, तो वो जो इनके आखिर में वाव हजफ हुआ था, तवज्जो है, वो जो वाव हजफ हुआ था उसको वापस ले आते हैं, और कभी वाव पढ़ते हैं, कभी अलिफ पढ़ते हैं, और कभी उसको या पढ़ते हैं। तो ये याद रखो, ये एराब बिल हरकत जो है वो हर्फ मद्दा के साथ होता है। क्या एराब बिल हर्फ किसके साथ होगा, हुरूफ मद्दा के साथ। एक एराब बिल हरकत है, एक एराब बिल हरकत है, वो किसके साथ आता है, जम्मा, फतहा और कसरा। और एक एराब बिल हर्फ है, एराब बिल हर्फ हमेशा हर्फ मद्दा के साथ आएगा, और हुरूफ मद्दा तो तीन ही हैं, वाव, अलिफ और या। तो इनके देखो, इनके आखिर में हुरूफ मद्दा आ रहे थे, जानी अबू का, रई तो अबा का, मरर तो भी अबी का। तो अरबों से हमने सुना है कि जब वो इन लफ्जों को तरकीब में इस्तेमाल करते हैं, यानी एराब के मौके में जब लफ्ज आपस में जुड़ेंगे तो तरकीब आएगी, जब तरकीब आएगी तो आमिल और आमिल आ जाएगा, और जब आमिल आएगा तो इन पर एराब आएगा। तो हमने अरबों से सुना है कि जिस वक्त इनको वो तरकीब में वाके करते हैं, जिस वक्त एराब का मौका होता है, उस वक्त इनको वो कभी वाव के साथ पढ़ते हैं, कभी अलिफ के साथ, और कभी या के साथ। तो गोया इनके आखिर में ऐसे हरूफ मौजूद हैं जो एराब बनने की सलाहियत रखते हैं, जो एराब बनने की। तो इन्हीं को भाई, जानी अबू का, जानी, क्या नहवियों ने अरबों को बताया या अरबों से सुनकर जाब्ता बनाया गया। याद रखो ये नहव जो है, नहव बाद में ये मुसलमान उलमा ने इस फन को ईजाद किया, उन्होंने इसको वजूद दिया, और अरब वो तो पहले से ये जुबान बोलते थे, इसी तरह थे, तो लेकिन ऐसे प्यारे जाब्ते बनाए कि यूं लगता है जैसे जाब्तों को देख देख कर जुबान बनाई गई है, हालांकि ज़ाब्ते बाद में बनाए गए, जुबान पहले से थी। तो हमने अरबों से सुना इस तरह कि वो जाअनी अबू का कहते हैं, रअयतु अबा का कहते हैं, मररतु भी अबी का कहते हैं। तो अब देखो ये जो लफ्ज थे इनके आखिर में वाव अलिफ और या थे, और वाव अलिफ और या ये हुरूफ़े मद्दा हैं, ये एराब बनने की सलाहियत रखते हैं। कोई और हर्फ आखिर में होता तो फिर तो वह एराब बनने की सलाहियत ना रखता। तो जब एराब के मौके पर हमने अरबों से सुना है, यानी जब ये तरकीब में वाके होते हैं तो इसी तरह वो पढ़ते हैं, तो इनके आखिर में वो ये हरूफ ले आते हैं और ये हरूफ एराब बनने की सलाहियत रखते हैं। तो नहवी हजरात ने इन्हीं को एराब करार दे दिया, नहवी हजरात ने इन्हीं को एराब करार दे दिया कि हालत रफी में जो वाव आया यही इसका एराब है, हालत नस्मी में जो अलिफ आया यही इसका एराब है, और हालत जरी में जो या आई यही इसका एराब है। ये किस लिए, ये किस तरह अरबों से सुना है हमने, वो इसी तरह इस्तेमाल करते हैं, तो इसलिए इनको एराब बना दिया गया, एराब करार दे दिया गया। बात समझ में आ गई। तो दो वजह हो गई, दो वजह जिक्र हो गई कि इन्हीं छह को ये एराब बिल हर्फ क्यों दिया गया, कि इनकी मुशाबहत है तस्निया और जमा से, जैसे तस्निया और जमा जो है तादुद पर दलालत करते हैं, इन ये जो छह के छह हैं इनके मानी भी तादुद की खबर देते हैं। और नीज जैसे तस्निया और जमा के आखिर में क्या था, ऐसे हरूफ थे जो एराब की सलाहियत रखते थे, इसी तरह इनके आखिर में भी ऐसे हरूफ हैं जो एराब बनने की सलाहियत रखते हैं, तो उन्हीं को एराब करार दे दिया। तो अरब तो इसी तरह पढ़ते थे, जा अनी अबू का, रई तो अबा का, मरर तो भी अबी का, लेकिन वो ये तो नहीं कहते थे ये वो रफा है, ये अलिफ नसब है, ये या जर है, ये नसब, ये रफा नसब जर, ये तो नहवियों ने की इस्तेलाहात हैं भाई, अरब को तो इनका पता ही नहीं था रफा क्या चीज है ना, उनकी अपनी जुबान थी बस, वो बोलते थे बचपन से सीख लेता, हर बच्चा बड़ों से सीख लेता उसी तरह बोलता था। लेकिन नहविया ने क्या किया, वही वाव जो अरबों से सुना था उस वाव को क्या करार दे दिया, रफा, उसी अलिफ को जो अरबों से सुना था क्या करार दे दिया, नसब, और वही या जो किससे सुनी थी, अरबों से सुनी थी, उसी को जर करार दे दिया। तो हमने अरबों से सुना कि वो जब ये वाले लफ्ज तरकीब में इनको इस्तेमाल करते हैं तो इनके आखिर में ये वाव अलिफ और या पढ़ते हैं, और ये वाव अलिफ और या ये तो एराब बनने की सलाहियत रखते हैं क्योंकि हुरूफ़े मद्दा हैं। तो नहवियों ने भी इन्हीं को क्या करार दे दिया, एराब करार दे दिया। बात समझ में आ गई। देखिए भाई किताब पर कहते हैं, वह इन नमख्तारू हादिहिल अस्मा अस्सित्तता, और नहवियों ने इन्हीं छह इस्मों को इख्तियार किया, इन्हीं को एराब बिल हर्फ दिया, ली मुशाबहत हल मुसन्ना वल मजमुआ, इस वजह से कि इनकी मुशाबहत है अल मुसन्ना वल मजमुआ तस्निया और जमा के साथ, फी कौनी मानी हा मुंबी अतन अंतुद्दीन, किस चीज में ये तस्निया और जमा के मुशाबे हैं ये वाले छह इस्म, कहते हैं फी कौनी मानी हा, इस बात में कि इनके मानी जो हैं इन अस्माए सित्ता के, मुंबी अतन अन तअद्दुद्दीन, वो खबर देते हैं तअद्दुद की, ये सारे खबर देते हैं तअद्दुद की, यानी इनके माना से तअद्दुद का एहसास होता है, अखुन से एहसास होता है कि इसका कोई अख और है, अबुन से एहसास होता है कि इसका इबन या बिंत है, और इसी तरह हम से एहसास होता है कि कोई इमरा है जिसका यह हम है, और इसी तरह फमुन और हनुन से एहसास होता है कि कोई इनका साहिब है, साहिबुल फम यह है, साहिबुल हन है, और इसी तरह जू से एहसास होता है कि ये जू का माना क्या, जू का माना है साहिब, तो ये मा युसाहिबुहू का की खबर देता है कि किस चीज का साहिब है। बात समझ में आ गई। तो ये इनमें तअद्दुद है भाई। देखिए भाई दोबारा तर्जमा कहते हैं, वह इन मख्तारु हादिहिल अस्मा अस्सित्तत ली मुशाबहति हल मुसन्ना वल मजमुआ, और इन्हीं छह इस्मों को इख्तियार किया नहवी हजरात ने बवजह इनकी मुशाबहत होने के तस्निया और जमा के साथ, फी कौनी मानी हा मुंबी अतन अन तअद्दुद्दीन, इस बात में कि इनके मानी जो हैं वो तअद्दुद की खबर देते हैं, तअद्दुद का एहसास देते हैं, वली वजूद हर्फ इन सालिह लिल एराब फी अवाखिरिहा, और इस वजह से कि वजूद है एक ऐसे हर्फ का जो सलाहियत रखता है एराब की इनके अवाखिर में, इस वजह से कि इनके आखिर में ऐसा हर्फ होता है जो एराब बनने की सलाहियत रखता है। किस वक्त? हीनल एराबी, जिस वक्त इनको एराब दिया जाता है, यानी जब ये तरकीब में वाक़े होते हैं। सिमान बाएतबार सिमा के, यानी अरबों से सुनने के एतबार से। हीनल एराबी सिमान, जिस वक्त उनको एराब दिया जाता है बाएतबार अरबों से सुनने के, अरबों से सुनने के एतबार से। हीनल एराबी, जिस वक्त इनको एराब दिया जाता है यानी तरकीब में वाक़े होते हैं, तो उस वक्त नहवियों ने देखा कि इनके आखिर में ऐसा हर्फ होता है यानी वो अलिफ और या, जो एराब बनने की सलाहियत रखता है। तो इन दो वजह से इन्हीं को जो है एराब बिल हर्फ दिया गया। बात समझ में आ गई जी। तो ये दूसरी इल्लत जरा दोबारा तर्जमा देख लें। वली वजूद हर्फ इन सालिह लिल एराबी फी अवाखिरहा, और इस वजह से कि पाया जाता है ऐसा हर्फ जो सलाहियत रखता है एराब की इनके अवाखिर में, इनके आखिर में। हीन अल एराबी, जिस वक्त इनको एराब दिया जाता है। सिमान बाएतबार सिमा के, यानी अरबों से सुनने के एतबार से इनके आखिर में ऐसा हर्फ होता है। बेखिलाफ सायरिल अस्माइल महजूफतिल आजाजी, भाई यहां महजूफतुल आजाज आया। महजूफतुल आजाज वो इसम जिनका आखिर में कोई हर्फ हजफ कर लिया जाए उनको महजूफतुल आजाज कहते हैं। आजाज जमा है अजुज की, अजुज, और अजुज जो है ये हैवान के पिछले धड़ को कहते हैं। जैसे मसलन गाय है, गाय का एक अगला हिस्सा सर की जानिब और एक पिछला धड़ है, पिछला हिस्सा है, इसको अजुज कहते हैं। क्या कहते हैं? इसको अजुज कहते हैं। किसी हैवान को ये देखने के लिए कि ये मोटा ताजा है या कमजोर है, उसके अजुज को देखा जाता है। पिछला धड़ अगर वो गोश्त से पुर है, मालूम हुआ हैवान ये क्या है, मोटा है, और अगर हड्डियां निकली हुई हैं तो वो अजुज से जाहिर होंगी। बात समझ में आ रही है? तो इसको अजुज कहते हैं पिछले धड़ को, और इसकी जमा है आजाज भाई। और मैंने बताया कि कुछ इसम जिनके आखिरी हर्फ को हजफ कर लिया जाता है उनको महजूफतुल आजाज कहते हैं, यानी वो इसम हैं जिनके आखिरी धड़ को, आखिरी हिस्से को हजफ कर लिया गया है। याद रखो ये जो अस्माए सित्ता गुजरे पीछे, ये सब महजूफतुल आजाज हैं। इन सब के आखिर से कोई ना कोई हर्फ हजफ है। जैसे इन्होंने बताया कि पहले चार जो हैं अखुन अबुन वगैरह, उनके आखिर से वो हजफ हुआ है, और फमुन यह असल में क्या था, फोहुन, तो इसके आखिर से हा हजफ है, और जू की असल क्या थी, जवाबुन, तो उसके आखिर से एक वो हजफ है। तो ये भी महजूफतुल आजाज हैं। तो अब आपको बतलाएंगे कि इन्हीं छह को मुंतखब किया क्योंकि इनके आखिर में ऐसे हरूफ मौजूद हैं जो एराब बनने की सलाहियत रखते हैं, जबकि इनके अलावा और भी महजूफतुल आजाज इसम हैं। जैसे यदुन, यदुन असल में था यदावुन, यद हाथ को कहते हैं लेकिन असल में क्या था, यदावुन, आखिर में वाव था। दम, दमुन खून को कहते हैं लेकिन आखिर में वाव था, दमाउन। तो और भी असमा हैं जिनके आखिर से हुरूफ को हजफ किया जाता है, यानी वो भी महजूफतुल आजाज हैं, लेकिन वो जब तरकीब में वाके होते हैं तो हमने अरबों से नहीं सुना कि वो महजूफ हुरूफ को वापस ले आए। बात समझ में आ गई? ये इनमें ये अखुन अबुन वगैरह भी महजूफतुल आजाज और यदुन दमुन वगैरह भी महजूफतुल आजाज, लेकिन वो जो अस्माए सित्ता हैं वो जब तरकीब में आते हैं तो वो हुरूफ अरब वापस ले आते हैं, लेकिन यदुन और दमुन वगैरह जो हैं इनमें वो हुरूफ वापस नहीं लाते। जब वापस नहीं लाते तो अब इनमें जो वाव वगैरह हजफ हुए हैं हम उनको एराब करार नहीं दे सकते क्योंकि अरब उनको पढ़ते ही नहीं, हमने कभी अरब से सुना ही नहीं कि इनके आखिर में वो वाव वापस लाकर उसको पढ़ दें। बात समझ में आ गई जी? देखिए भाई, कहते हैं बिखिलाफ सायरिल अस्माइल महजूफतिल आजाजी, सायर ममान है बाकी भाई, बाकी, बखिलाफ बाकी वो अस्मा जो महजूफतुल आजाज हैं, कयदिन व दमिन, जैसे कि यद है और दम है, इनको ये एराब नहीं दिया गया। फइन्नहु लम युस्मा फीहा मिनल अरबी, इसलिए क्योंकि इनके अंदर अरबों से नहीं सुना गया। क्या नहीं सुना गया? इआदतुल हुरूफिल महजूफती, के इआदा का माना वापस लौटाना, कि वो हुरूफे महजूफा को वापस लौटाएं, हुरूफे महजूफा जो हजफ कर लिए गए उनको वापस लौटाएं और दोबारा उनको पढ़ दें, ऐसा हमने अरबों से नहीं। تو عربوں سے نہیں سنا گیا اعادت الحروف المحذوفتی کہ وہ حروف محذوفہ کا اعادہ کر لیں عند الاعرابی اعراب کے وقت میں یعنی جب ترکیب میں واقع ہو تو وہ واپس لے آئیں ہم نے عربوں سے ایسا نہیں سنا تو اس لیے ان کو یہ اعراب بالحروف نہیں دیا صرف انہی چھ کو دیا آگے دیکھیے کہتے ہیں المسنہ وما يلحق به وهو كلا وكذا كلتا ولم يذكره لكونه فرع كلا جی پہلے صرف متن دیکھ لو بھائی کہتے ہیں المسنہ وکلا مضافا الى مزمر و اسنان بالالف والیاء عبارت مل گئی ساری المسن وکیلا مضافن الى مزمرن و اسنانی بالالف والیائی کہتے ہیں تسنیہ جو ہے مسنہ یعنی تسنیہ وکیلا اور اسی طرح کیلا جو ہے مضافن الى مزمرن اس حال میں کہ کیلا مضاف ہو ضمیر کی طرف و اسنانی اور اسی طرح اسنانی یہ جو تینوں ہیں تسنیہ کیلا اور اسنانی ان کا اعراب جو ہے بالالف والیائی الف اور یا کے ساتھ آئے گا تثنیہ کا اعراب کیا ہے حالت رفع میں رجلانی دیکھو الف ہے اور حالت نصبی جری میں رجلین یا ہے بھائی تو یہ تینوں قسمیں جو ہیں تثنیہ کلا اور اسنانی ان کا اعراب کیا ہے بالالف والیائی الف اور یا کے ساتھ آئے گا الف کس وقت آئے گا حالت رفعی میں اور یا کب آئے گی حالت نسبی اور جری میں آئے گی بھائی اب آئیے شرح پر بھائی کہتے ہیں المسنہ وما یلحق بھی کہتے ہیں تسنیہ اور وہ جو اس کے ساتھ ملحق ہیں جن کو تسنیہ کے ساتھ ملایا گیا ہے یعنی کلا اور اسنانی صاحب جامی بتلانا یہ چاہتے ہیں کہ یہ جو کلا اور اسنانی ہے توجہ ہے کلا اور اسنانی یہ تسنیہ نہیں ہے یہ تسنیہ کے ساتھ ملحق ضرور ہیں لیکن تسنیہ نہیں بھئی دیکھو تسنیہ کا معنی بھی ہے دو کلا بھی آتا ہے دو کے لیے جا انی رجولانی کلا ہما میرے پاس وہ دونوں آدمی آئے کلا ہما وہ دونوں تو یہ بھی تسنیہ کے لیے آتا ہے اور اسنانی اس کا معنی بھی دو ہے تو بظاہر شبہ ہوتا ہے کہ بھئی ان کو الگ الگ کیوں ذکر کر دیا صرف مسنہ تسنیہ کہہ دیتے تو سارے اس میں آ گئے تھے کلا بھی تسنیہ ہے اور اسنانی بھی تسنیہ تو صاحب جامی آپ کو بتلا رہے ہیں کہ نہیں بھئی کلا اور اسنانی یہ تسنیہ نہیں ہے بھئی تسنیہ کس کو کہتے ہیں یاد رکھو تسنیہ اس کو کہتے ہیں جس کا کوئی مفرد ہو اور پھر اس مفرد کے آخر میں الف اور نون جوڑ دیا جاتا ہے حالت رفعی میں یا اور نون جوڑ دیا جاتا ہے حالت نسبی جری میں تاکہ وہ دو پر دلالت کرے تو تسنیہ کے لیے مفرد کا ہونا ضروری ہے جیسے رجلانی یہ دو پر دلالت کر رہا ہے لیکن اس کا مفرد بھی ہے کیا رجل اسی رجل کے آخر میں الف نون جوڑا تو تسنیہ بن گیا تو تسنیہ اصطلاح میں کس کو کہتے ہیں جس کا معنی دو ہو نہیں تسنیہ اس کو کہتے ہیں جس کے آخر میں الف اور نون کو جوڑ کر دو پر دلالت اس کی جائے بھائی دو پر دلالت مقصود ہو بھائی تو اس کے لیے مفرد کا ہونا بھی ضروری اور پھر اسی مفرد کے آخر میں الف نون کو جوڑا جاتا ہے اور کلا اور اسنانی ایسے نہیں ہیں کلا اس کے آخر میں تو الف نون ہے ہی نہیں تو معلوم ہوا یہ اصطلاحی تسنیہ نہیں ہے اور اسنانی کے آخر میں الف اور نون ہے لیکن اس کو تو عربوں نے وضع ہی ایسے کیا ہے میں نے بتایا تسنیہ کے لیے مفرد کا ہونا ضروری ہے جیسے رجلانی کا مفرد کیا رجلون تو اسنانی کا مفرد نہیں ہے بھائی اسنون نہیں بھائی اسنون استعمال ہی نہیں ہوتا علیحدہ بات سمجھ میں آ گئی تو قلا کا معنی بھی دو اسنانی کا معنی بھی دو لیکن یہ اصطلاحی تسنیہ نہیں ہے اصطلاحی تسنیہ کسے کہتے ہیں جس کا کوئی مفرد ہو اور اس کے آخر میں الف نون کو ملایا جائے تو کلا میں تو الف نون سرے سے ہے ہی نہیں اور اسنانی میں ہے لیکن اس کا مفرد استعمال نہیں ہوتا تو یہ اس تسنیہ نہیں ہے تو یہ ملحقات تسنیہ میں سے ہیں کس میں سے ہیں یعنی تسنیہ کے ساتھ ان کو ملایا گیا ہے تسنیہ والا حکم ان کو بھی دے دیا تسنیہ کا اعراب جیسے الف اور یا کے ساتھ آتا ہے ان دونوں کا اعراب بھی الف اور یا کے ساتھ تو گویا تین قسمیں ہو گئیں جن کا اعراب الف اور یا کے ساتھ آئے گا تسنیہ کلا اور اسنانی और फिर आपको साहिब जामी यह भी बताएंगे कि किला के साथ किलता भी है, किला मुजक्कर के लिए आता है और किलता मुअन्नस के लिए। तो किलता को जिक्र नहीं फरमाया, हालांकि किलता का भी यही एराब है। तो आपको बतलाएंगे भाई वजह यह कि किला मुजक्कर है और किलता मुअन्नस, और मुजक्कर असल है और मुअन्नस उसके फरा है। तो जब मुजक्कर असल को जिक्र कर दिया तो फरा उसके जिमन में खुद ही आ गई भाई। जैसे कुरान में आप देख लें भाई, अहकामात जो हैं वो हुक्म मर्दों को मुजक्कर के सीगे होते हैं, तो लेकिन तब अन औरतें भी उसमें दाखिल हैं क्योंकि वो फरा हैं भाई। तो किला के साथ किलता भी दाखिल हो गया इसी के अंदर। और इसनानी, इसी तरह इसनानी मुजक्कर के लिए है तो इसके साथ इसनातानी और सिंतानी भी दाखिल हो गए। इसनानी मुजक्कर के लिए और इसनातानी और सिंतानी किसके लिए? मुअन्नस के लिए इस्तेमाल होते हैं, तो वो भी दाखिल हो गए क्योंकि मुजक्कर का जिक्र आ गया, असल आ गया, तो फरा भी उस भी दाखिल हो गई। और फिर यह भी याद रखना, किला किलता, इसमें किलता के अंदर ता है। इसनानी मुजक्कर के लिए और इसनातानी और सिंतानी मुअन्नस के लिए इनमें भी ता है, लेकिन यह ता तानीस वाली नहीं है क्योंकि तानीस वाली ता आखिर में आकर जुड़ती है, दरमियान में नहीं आती भाई। तो किलता वजा मुअन्नस के लिए है मुअन्नस के लिए, लेकिन यह ता तानीस वाली नहीं है। मुजक्कर के लिए बस अरबों ने किला वजा किया और मुअन्नस के लिए किलता। इसी तरह मुजक्कर के लिए इसनानी वजा किया और मुअन्नस के लिए इसनातानी और सिंतानी। तो यह ता जो है यह तानीस के लिए नहीं है भाई जी। देखिए अब कहते हैं अल मुसन्ना व मा युल्हक बिही तस्निया, और वो जो इसके साथ मुल्हक हैं, जिनको तस्निया के साथ जोड़ा गया है, मिलाया गया है भाई, वो क्या क्या हैं? कहते हैं वह हुआ किला, वो किला है, वह कजा किलता, और इसी तरह किलता भी है। वलम यजकुर हु मातिन ने, यानी साहिब काफिया ने इसको जिक्र नहीं फरमाया, लिकाउन ही फरा किला, इसलिए क्योंकि यह किला की फरा है भाई। मुजाफन ऐ हाल कौनी किला व किलता मुजाफन, बतला रहे हैं कि जो मुजाफन आया ये हाल है किला से। पीछे क्या आया था? अल मुसन्ना व किला मुजाफन। तो ये ना समझना कि ये मुजाफ का ताल्लुक किला और मुसन्ना दोनों से है। नहीं नहीं, तस्निया और किला दोनों मुजाफ हो नहीं, बल्कि इसका ताल्लुक सिर्फ किससे है? किला से। और किला के जिमन में किलता भी आ गया, तो लिहाजा दोनों जिक्र कर दिए साहिब जामी ने कि मुजाफन ऐ हाल कौनी किला व किलता मुजाफन। ये हाल कौनी निकालकर बतला दिया कि मुजाफन जो मंसूब है ये हाल होने की वजह से है। हाल पर क्या आता है? नसब। तो मुजाफन पर भी देखो नसब आया, ये हाल होने की वजह से है। तो कहते हैं मुजाफन ऐ हाल कौनी किला व किलता मुजाफन, इस हाल में कि किला और किलता जो है वो मुजाफ हो। इला मुजमरिन, जमीर की तरफ, किसकी तरफ? जमीर की तरफ मुजाफ हो। याद रखो ये जो किला और किलता जब जमीर की तरफ मुजाफ हो तो फिर ये एराब होगा। यानी रफा किसके साथ? अलिफ के साथ। नसब और जर या के साथ। जाअनी किला हुमा वकिलता हुमा, ये हालत रफी में है। देखो फाइल बन रहे हैं, जाअनी किला हुमा अलिफ के साथ है, वकिलता हुमा हालत नस्बी जरी में या के साथ आएंगे। रअैतु किलैहिमा वकिलतैहिमा, और मररतु बिकिलैहिमा व बिकिलतैहिमा। बात समझ में आ रही? तो किला पर ये एराब आएगा जब ये जमीर की तरफ मुजाफ हो। यानी रफा किसके साथ? अलिफ के साथ। नसब और जर या के साथ। जब ये किला किसकी तरफ मुजाफ हो? जमीर की तरफ। अगर ये इसमें जाहिर की तरफ मुजाफ हुआ फिर याद रखो इस पर तीनों तरह के एराब तकदीरी आएंगे, क्योंकि ये फिर मुजाफ होता है हमेशा मुअर्रफ बिल्लाम की तरफ, या जमीर की तरफ या मुअर्रफ बिल्लाम की तरफ। तो आगे मसलन मुअर्रफ बिल्लाम ले आओ, अर्रजुलैनी, ये मुजाफिले हम ले आए, किलर रजुलैनी, तवज्जो है, किला और अर्रजुलैनी। अब किला मुजाफ है लेकिन जमीर की तरफ है या इसमें जाहिर की तरफ है? इसमें जाहिर। और इन्होंने क्या कैद लगाई? मुजाफन इला मुजमरिन, कि जमीर की तरफ मुजाफ हो तो यह एराब होगा। रफा अलिफ के साथ, नसब और जर یا توجہ ہے، رفع کس کے ساتھ اور نصب اور جار یا کے ساتھ، یہ کب ہوگا؟ جب یہ قلعہ کس کی طرف مضاف ہو؟ ضمیر کی طرف. جب یہ اس میں ظاہر یعنی معرف باللام کی طرف مضاف ہوگا، پھر تینوں حالتوں میں اعراب تقدیری ہوں گے، اور قلعہ کو اسی طرح پڑھنا ہے، قلعہ قلعہ نہیں پڑھنا، قلعہ اور آگے الرجلین مثلا جوڑ دو، جا انی قلعہ الرجلین، قلعہ الرجلین، الف جو ہے اجتماعی ساکنین سے گر گیا، توجہ ہے، قلعہ الرجلین، تو کیسے پڑھیں گے؟ قلعہ الرجلین. حالت رفعی میں یوں ہے، نصبی میں بھی یوں، جری میں بھی یوں، یہ الف اسی طرح رہے گا اور پھر اجتماعی ساکنین سے گرے گا. جا انی قلعہ الرجلین، رأیتو قلعہ الرجلین، مررتو بھی قلعہ الرجلین، دیکھو کوئی تبدیلی نہیں آ رہی. تو معلوم ہوا جب یہ قلعہ اس میں ظاہر کی طرف مضاف ہوگا تو پھر اس کا اعراب تقدیرن ہوگا. کیا ہوگا؟ اعراب تقدیرن ہوگا، اور اعراب بالحرکت ہوگا، بالحروف نہیں ہوگا. جب یہ ضمیر کی طرف مضاف ہو تو پھر تو اعراب بالحروف ہے. تثنیہ کا اعراب کیا ہے؟ الف اور یا کے ساتھ. اعراب بالحروف ہے یا اعراب بالحرکت ہے؟ اعراب بالحروف ہے بھائی، الف اور یا آ رہے ہیں، تو قلعہ کا بھی یہی اعراب ہے جب ضمیر کی طرح مضاف ہو، حروف کے ساتھ ہے، الف اور یا. لیکن جب یہ قلعہ مضاف ہو اس میں ظاہر کی طرف، تو پھر ہر جگہ اسی طرح پڑھیں گے، قلعہ الرجلین، قلعہ الرجلین، الف اسی طرح رہے گا. تو علماء نحو فرماتے ہیں کہ اس صورت میں اس کا اعراب بالحرف نہیں ہے بلکہ بالحرکت ہے، اعراب بالحرکت ہے، توجہ ہے، اعراب بالحرکت. رفع کس کے ساتھ آتا ہے؟ ضمہ کے ساتھ، نصب فتحہ کے ساتھ، جر کسرہ کے ساتھ، اور وہ تینوں اس پر نہیں پڑھے جا سکتے کیونکہ آخر میں الف موجود ہے. جانی موسیٰ، رأیتو موسیٰ، مررتو بھی موسیٰ، دیکھو اس میں آخر میں کیا موجود ہے؟ الف موجود ہے، وہ اعراب کو جگہ ہی نہیں دے رہا. تو تینوں حالتوں میں اعراب تقدیری. اسی طرح قلعہ الرجلین، جانی قلعہ الرجلین، رأیتو قلعہ الرجلین، مررتو بھی قلعہ الرجلین، اس میں بھی تینوں طرح کے اعراب تقدیری ہیں. اور کون سے تقدیری ہیں؟ اعراب بالحرف یا اعراب بالحرکت؟ اعراب بالحرکت تقدیری ہیں. بات سمجھ میں آ گئی؟ یہ تو تھا نفس مسئلہ، نفس مسئلہ. اب اس کی وجہ کیا ہے؟ جب ضمیر کی طرح مضاف ہو تو اعراب بالحروف دے دیتے ہو اے نحویو اس کو، اور جب یہ اس میں ظاہر کی طرف مضاف ہو تو پھر آپ کہتے ہو اعراب بالحرکت ہے اور تقدیری ہے. اس کی کیا وجہ ہے؟ تو بڑی گہری بات ذکر فرمائیں گے. دیکھیے بھائی، کہتے ہیں مضافن الی مزمرین، جب یہ مضاف ہو ضمیر کی طرف، وہ ان نما قید بذالک، اور ماتن نے اس کو مقید کیا اس قید کے ساتھ، یعنی قلعہ کا اعراب الف اور یا کے ساتھ آئے گا جب یہ مضاف ہو کس کی طرف؟ ضمیر کی طرف. تو ضمیر کی طرف مضاف ہونے کے ساتھ مقید کر دیا قلعہ کو. اس کی وجہ کیا؟ اب وہ ذکر کرنے لگے ہیں. دیکھیے ادھر بھائی، پہلے وجہ سمجھ لو. آپ کو بتائیں گے کہ ایک قلعہ کا لفظ ہے، ایک قلعہ کا معنی ہے. قلعہ کا لفظ مفرد ہے اور قلعہ کا معنی تثنیہ ہے، کیونکہ قلعہ کا کیا معنی؟ دونوں. تو لفظ کیا؟ مفرد. اور معنی کیا؟ لفظ کیسے مفرد ہے؟ ابھی تو ضابطہ بتایا بھائی. تثنیہ کیسے بناتے ہیں؟ آخر میں کیا ملاتے ہیں؟ الف نون. یہاں الف نون ہے نہیں، تو یہ لفظوں میں مفرد ہے لیکن معنی کے اعتبار سے تثنیہ ہے، توجہ ہے. تو ہم نے دونوں کا لحاظ رکھا، لفظوں کا بھی لحاظ رکھا، معنی کا بھی لحاظ رکھا. ہم نے لفظوں کا لحاظ رکھا، لفظوں کے اعتبار سے یہ مفرد ہے، اور مفرد جب ہو اس میں اعراب کس طرح ہونا چاہیے؟ اعراب الحرکت یا اعراب الحروف؟ اعراب الحرکت. تو لہذا لفظوں کے اعتبار سے ہم نے اس کو اعراب الحرکت دیا، اور بعض جگہ ہم نے معنی کا لحاظ رکھا، اور معنی کے اعتبار سے یہ کیا ہے؟ تثنیہ. اور تثنیہ کا اعراب بالحرکت ہوتا ہے یا بالحروف ہوتا ہے؟ بالحروف. تو بعض جگہ ہم نے اس کو اعراب الحروف دے دیا. بات سمجھ میں آ گئی؟ کس طرح؟ دیکھو جی، دیکھیے ذرا عبارت دیکھ لیں، آگے حل کرتے ہیں. کہتے ہیں وہ ان نما قید بذالک، اور ماتن نے یعنی صاحب کافیہ نے قلعہ کو مقید کیا اس قید کے ساتھ کہ وہ مضاف ہونا چاہیے کس کی طرف؟ जमीर की तरफ, इसके साथ मुकैद किया, ये कैद उसके साथ लगा दी। ली अन्न किला बे अतिबारी लफ्ज ही मुफरदू अब अतिबारी माना हूं मुसन्नन, इसलिए क्योंकि किला जो है अपने लफ्ज के एतबार से मुफरद है, वह बे अतिबारी माना हूं मुसन्नन और अपने माना के एतबार से तस्निया है। फलफ्जुहू यक्तज़िल इराब बिल हरकाती, तो इसका लफ्ज जो है लफ्जों के एतबार से मुफरद है, तो लफ्ज क्या तकाजा करते हैं, इराब बिल हरकत होना चाहिए, मुफरद है, और माना तस्निया वाला है तो माना क्या तकाजा करता है, इराब बिल हुरूफ होना चाहिए। तो कहते हैं फलफ्जुहू यक्तज़िल इराब बिल हरकाती, तो इसका लफ्ज जो है वह तकाजा करता है इराब बिल हरकत का, वह माना हु यक्तज़िल इराब बिल हुरूफी, और इसका माना तकाजा करता है इराब बिल हुरूफ का। फरूअ फीहि किलल इतबारैनि, बस रियायत रखी गई इस किला के अंदर, किलल इतबारैनि दोनों एतबारों की रियायत रखी गई, हमने लफ्जों का भी लिहाज रखा और माना का भी लिहाज रखा। फइजा उजीफ इलल मुजहरी लदी हुअल असलू, बस जब इसकी इजाफत कर दी गई इलल मुजहरी इसमें जाहिर की तरफ, अल्लदी हुअल असलू वो इसमें जाहिर जो असल है, वो इसमें जाहिर जो असल है, ये समझ लो भाई ये जरा गहरी बात है। एक है जमीर, एक है इसमें जाहिर, इसमें जाहिर जो है असल है और जमीर उसकी फरा है। एक इसमें जाहिर है, एक है जमीर, इसमें जाहिर है असल और जमीर है फरा। वजह यह कि इसमें जाहिर जो है वो अपने माना पर खुद दलालत करता है, वो अपने माना पर दलालत करता है, जबकि जो जमीर है इसके जरिए किसी से किनाया किया जाता है। इसमें जाहिर अपने माना पर दलालत करता है और इसमें और जमीर जो है इसके जरिए किसी से किनाया किया जाता है, तो यह जमीर मोहताज हुई मकनी अनहू की, और इसमें जाहिर वो मकनी अनहू का मोहताज नहीं, वो तो अपने माना पर दलालत कर रहा है, लेकिन जमीर तो किनाया है, किराया है किसी और माना से, तो यह किसकी मोहताज हुई, मकनी अनहू की। अच्छा भाई पहले जरा किनाया समझ लो, फिर आपको बात समझ में आएगी, तवज्जो से भाई गहरी बात है। किनाया इसे कहते हैं कि लफ्ज बोलकर माने मौजू लहू का इरादा ना किया जाए बल्कि गैर मौजू लहू का इरादा किया जाए, अलबत्ता मौजू लहू का इरादा भी वहां ठीक हो। भाई मसलन मैं आपको बताना चाहता हूं कि जैद का कद लंबा है, जैद का कद लंबा है, तो एक तो मैं सीधे साफ अल्फाज में कहूं जैद का कद लंबा है, इसको कहते हैं सरीह, सरीह यानी साफ लफ्जों में मैंने एक बात जिक्र कर दी, और याद रखो सरीह में इतना लुत्फ नहीं होता, बात जितनी गहरी होती है उसको समझने का लुत्फ आता है। आप भी सबक में पढ़ रहे होते हैं, कभी कोई गहरी बात समझ में आती है तो अजीब लुत्फ और सुरूर महसूस होता है, तो जितनी बात गहरी होती है समझने का उतना ही लुत्फ बढ़ जाता है। तो एक है सरीह, एक है किनाया, सरीह के अंदर एक बात साफ लफ्जों में होती है और किनाए में वही बात थोड़ी जरा घुमाकर होती है, तो किनाये का लुत्फ होता है। तो मसलन मैं आपको बताना क्या चाहता हूं, जैद का कद लंबा है, तो एक है मैं साफ लफ्जों में कहूं जैद का कद लंबा है, एक इसी बात को मैं किनाये के रंग में कहता हूं और यूं कहता हूं जैद की कमीज लंबी है, जैद की कमीज लंबी है और इरादा किसका किया कि उसका कद लंबा है। तो देखो कमीज लंबी है यह बोलकर वही माने मौजू लहू मुराद है या और माना मुराद है, और माना मुराद है यानी उसका कद लंबा है, तो माने मौजू लहू का इरादा नहीं किया बल्कि दूसरे माना का इरादा किया। तवज्जो है, एक और बात समझ लो, एक होता है किनाया एक है मजाज, किनाया और मजाज अलग अलग हैं, मजाज में भी माना गैर मौजू लहू का इरादा होता है, किनाये में भी गैर मौजू लहू का इरादा होता है। जैसे देखो मैंने कहा जैद की कमीज लंबी है और कमीज बोलकर कमीज मुराद है या उसका कद मुराद है, कद मुराद है, तो माना गैर मौजू लहू का मैंने इरादा किया, ये कमीज तो कमीज के लिए लफ्ज वजा है, कद के लिए तो वजा नहीं, तो माना गैर मौजू लहू का मैंने इरादा किया। और इसी तरह एक शख्स कमरे के अंदर दाखिल हुआ, मैंने कहा शेर आ गया, अब शेर का एक हकीकी माना है यानी जंगली दरिंदा, लेकिन क्या मैंने यहां माने मौजू लहू का इरादा किया या गैर मौजू लहू का, गैर मौजू लहू का यानी बहादुर आदमी आ गया। तो मजाज के अंदर भी गैर मौजू लहू का इरादा होता है और किनाये में भी गैर मौजू लहू का इरादा होता है, किनाया क्या था, मैंने कमीज बोलकर किस माना का इरादा किया, قد کا. اور دیکھو دوسرا مجاز میں بھی غیر موضوع لہو کا ارادہ تھا, آیا انسان تھا اور میں نے کیا کہہ دیا شیر آ گیا, یعنی شیر بول کر کیا مراد ہے بہادر آدمی, تو معنی موضوع لہو تو تھا درندہ, میں نے درندے کا ارادہ نہیں کیا کہ درندہ آ گیا, بلکہ کس معنی کا ارادہ کیا بہادر آدمی یعنی غیر موضوع لہو کا. تو کنائے میں بھی غیر موضوع لہو کا ارادہ ہوتا ہے اور مجاز میں بھی غیر موضوع لہو کا ارادہ ہوتا ہے, لیکن فرق یہ ہے کہ مجاز کے اندر وہیں پر حقیقی معنی کا ارادہ نہیں کر سکتے آپ, جبکہ کنائے میں حقیقی معنی کا ارادہ بھی ٹھیک ہوتا ہے. میں نے کیا کہا زید کی قمیص لمبی ہے اور ارادہ کیا قد لمبا ہے, لیکن اگر قمیص کا میں ارادہ کرنا چاہوں تو کر سکتا ہوں یا نہیں, تب بھی کلام ٹھیک ہے زید کی قمیص لمبی ہے. جبکہ مجاز میں ایسا نہیں, وہ آدمی کمرے کے اندر داخل ہوا, میں نے کیا کہا شیر آ گیا ہے اور کس معنی کا ارادہ کیا بہادر آدمی کا, لیکن کیا میں حقیقی معنی کا ارادہ کر سکتا ہوں کہ جنگلی درندہ آ گیا ہے, نہیں, کیونکہ یہاں تو جنگلی درندہ نہیں آیا, یہاں تو انسان آیا ہے, تو اس میں دیکھو حقیقی معنی کا ارادہ نہیں ہو سکتا. یہ فرق ہے کنایا اور مجاز میں. مجاز بھی معنی غیر موضوع لہو میں استعمال ہوتا ہے, کنایا بھی معنی غیر موضوع لہو میں استعمال ہوتا ہے, لیکن فرق یہ ہے کہ مجاز کے اندر معنی موضوع لہو کا ارادہ نہیں کر سکتے, مرنا معنی خراب ہو جائے گا, اور کنایا کے اندر معنی موضوع لہو کا بھی ارادہ ہو سکتا ہے. تو میں نے کیا کہا زید کی قمیص لمبی ہے اور ارادہ کس کا کیا کہ اس کا قد لمبا ہے. اگر میں قمیص ہی کا ارادہ کر دوں پھر یہ کنایا نہیں ہے, کنایے میں تو ہمیشہ غیر موضوع لہو کا ارادہ ہوتا ہے. یہاں تک بات سمجھ میں آ گئی. جیسے عربی میں کہتے ہیں زید ان طویل النجادی, زید ان طویل نجاد کہتے ہیں پرتلا بھائی, یہ جیسے آج کل بندوق وغیرہ کندھے سے لٹکاتے ہیں اس میں ایک پٹا سا ہوتا ہے کندھے سے لٹکاتے ہیں, اسی طرح قدیم زمانے میں تلوار کو جب کندھے سے لٹکاتے تھے تو ایک چمڑا ہوتا لمبا سا جسے کندھے پر ڈال کر اسے تلوار لٹکائی جاتی تھی, اس کو پرتلا کہتے ہیں پرتلا, یا اسی طرح حمائل بھی کہتے ہیں حمائل. تو آپ کبھی کتابوں میں کبھی ذکر آتا ہے اس نے تلوار حمائل کی اور گھر سے نکل گیا, کیا مانا یعنی کندھے سے تلوار لٹکا لی. تو دیکھو اب میں آپ سے کہتا ہوں زید ان طویل النجادی, زید کے حمائل لمبی ہے اور ارادہ کس کا کیا اس کا قد لمبا ہے, ظاہر سی بات ہے جس آدمی کی حمائل لمبی ہوگی اس کا قد بھی کیا ہوگا لمبا ہوگا. تو کنائے میں دیکھو یاد رکھو ملزوم بول کر لازم کا ارادہ ہوتا ہے, حمائل کے لمبے ہونے کے ساتھ لازم ہے کیا قد کا لمبا ہونا, یا جیسے قمیص کے لمبے ہونے کے ساتھ لازم ہے قد کا لمبا ہونا, قمیص اسی کی لمبی ہوگی جس کا قد لمبا ہوگا, جس کا قد چھوٹا ہے اس کی قمیص تو لمبی نہیں ہوگی. تو کنائے میں ملزوم بول کر لازم کا ارادہ کیا جاتا, توجہ ہے, معنی غیر موضوع لہو ہوتا ہے اور لازم ہوتا ہے ملزوم کے ساتھ. تو لہذا میں اب آپ کو بتانا چاہتا ہوں زید لمبے قد والا ہے تو میں کہوں گا زید ان طویل ان نجاد, اور مانا وہی ہے زید لمبے قد والا ہے. اور میں اگر حقیقی معنی کا ارادہ کرنا چاہوں وہ بھی یہاں ٹھیک بن سکتا ہے, زید کی حمائل لمبی ہے, دیکھو یہ معنی بھی ٹھیک بن رہا ہے. تو کنائے میں ملزوم بول کر لازم کا ارادہ ہوتا ہے, معنی غیر موضوع لہو ہوتا ہے اور موضوع لہو کے ساتھ لازم ہوتا ہے, اس سے جدا نہیں ہوتا, جیسے لمبی قمیص کے ساتھ لمبا قد لازم ہے, لمبی حمائل کے ساتھ لمبا قد لازم ہے. اور نیز یاد رکھو یہ کنایا جو ہے کنایا اس سے کلام کا لطف بڑھ جاتا ہے کیونکہ بات گہری ہو گئی. ایک تھا سیدھا سیدھا میں کہہ دیتا زید کا قد لمبا ہے, اس میں وہ لطف نہیں تھا, لیکن جب میں نے کہا زید کی قمیص لمبی ہے اور ارادہ کیا کیا قد لمبا, یا میں نے کہا زید ان طویل ان نجاد, ذکر نجات کا کیا اور ارادہ قد کا کیا, تو دیکھو بات کا لطف بڑھ گیا. تو ایک تو اس میں بات گہری ہوتی ہے. نیز یاد رکھو کنایا اس لیے بھی اعلی ہے کہ اس میں دعویٰ مع دلیل کے ہوتا ہے. بھئی ایک ہے صرف دعویٰ, ایک یہ ہے کہ دعوے کے ساتھ دلیل بھی آ جائے, کس میں لطف زیادہ ہے دعوے کے میں دلیل بھی آ جائے. دیکھو میں نے کہا زید ان طویل النجادی, زید لمبے قد والا ہے, لمبے حمائل والا ہے, یہ ترجمہ نہ کرنا ورنہ یہ تو حقیقت بن جائے گا, یہ کنایا نہیں ہے. زید ان طویل النجادی کیا ترجمہ, زید لمبے قد والا ہے, دعویٰ بھی آیا اور ساتھ دلیل بھی آ گئی, دلیل کیا کہ اس کے حمائل لمبی ہے, یہ دلیل ہے بھائی. تو دیکھا دعویٰ کس کے ساتھ ہوا, میں نے کہا زید کی قمیص لمبی ہے اور ارادہ کیا قد لمبا ہے, زید کا قد لمبا ہے اور ساتھ دلیل بھی آ گئی کیا کہ اس کی قمیص لمبی ہے, یہ دلیل ہے اس بات کی کہ اس کا قد لمبا ہے. تو اس لیے کہتے ہیں الکنایۃ ابلغ من الصریح, توجہ ہے, الکنایتو ابلغ من الصریح, یعنی الکنایتو افضل من الصریح, کنایہ صریح سے افضل ہوتا ہے کیونکہ اس میں دعویٰ مع دلیل کے ہوتا ہے. اچھا, بات یہ چل رہی تھی کہ کنایہ میں لفظ ایک بولتے ہیں اور ارادہ دوسرے معنی کا ہوتا ہے, ارادہ دوسرے معنی کا ہوتا ہے. اسی طرح یہ جو ضمیر ہے, ضمیر کے اندر بھی علماء فرماتے ہیں یہ کنایہ ہوتا ہے. مثلا میں نے کہا جا انی زید, میرے پاس زید آیا, آگے میں کہتا ہوں ہوا ہوا صدیقی, اور وہ میرا دوست ہے. اب ہوا سے کون مراد ہے؟ زید. ضمیر کس کو راجع؟ زید کو راجع ہے. تو زید تو اس کا نام ہے, اب ہوا بول کر کون مراد؟ زید. اس کو کہتے ہیں کنایہ. ایک اسم بول کر دوسرے اسم کا ارادہ کیا جائے. ہوا بول کر کون مراد؟ زید مراد. ایک اسم بول کر دوسرے اسم کا ارادہ کیا جائے, اس کو کہتے ہیں کنایہ. بھائی مثلا آپ کا نام ہے زید, آپ کا نام کیا؟ زید. آپ میرے مخاطب ہیں, میں آپ سے بات کر رہا ہوں, تو آپ مخاطب کا نام لیتے ہیں یا ضمیر ذکر کرتے ہیں؟ ضمیر ذکر کرتے ہیں. تو میں نے کہا کیف انت, کیا کہا؟ کیف انت. اور اس انت, مثلا آپ کا نام زید ہے, اس انت سے کون مراد ہے اس وقت؟ زید. میرا مخاطب زید مراد ہے. تو دیکھا اس میں کنایہ ہے. یا میں اپنی بات کرتا ہوں اور مثلا میرا نام زید ہے اور میں کہتا ہوں انا جالسن, میں بیٹھا ہوں, اس انا کے ذریعے میں نے کنایہ کیا کس سے؟ میرا نام زید ہے مثلا, تو انا سے میں نے کس سے کنایہ کیا؟ زید سے. یعنی اپنے یوں کہو ایک اسم کے ذریعے کنایہ کرنا دوسرے اسم سے, یوں کہو ایک اسم سے ارادہ کرنا دوسرے اسم کا, اس کو کیا کہتے ہیں؟ کنایہ. تو ضمیروں میں کیا ہوتا ہے؟ کنایہ ہوتا ہے. ضمیر مختصر ہوتی ہے اور اس میں کنایہ ہوتا ہے, بات مختصر ہو جاتی ہے. بات یہ چل رہی تھی کہ جو اس میں ظاہر ہے یہ ہے اصل, اور ضمیر کیا ہے؟ کنایہ ہے. بات سمجھ میں آ گئی؟ چلیے بس کریں بس بھائی, بات یہاں تک سمجھ میں آ گئی؟ کنایہ اچھی طرح سمجھ میں آ گیا. چلیے بس بھائی. ھذا ھو المرام واللہ اعلم بحقیقت الکلام.